नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा आज हामी कथाकार महेश विक्रम शाहले लेख्नुभएको बेड नम्बर 99 शीर्षकको कथा सुनाउनेछौँ। चोटिला कथाहरूका लागि प्रसिद्ध कथाकार शाहको भुइँ घाट नामक कथा संग्रह भर्खरै मात्र प्रकाशित भएको छ। बेड नम्बर 99 यो कथा महिलालाई भोगको साधन मात्र ठान्ने एक पुरुषको कथा हो। श्रीमतीले आफूलाई धोका दिएको निष्कर्षमा पुगेपछि मानसिक सन्तुलन गुमाएको उक्त पुरुषको उपचार प्रक्रियाको नाली बेली यो कथाले कहन्छ। उक्त पुरुष पात्रले भोगेको मानसिक द्वन्द कथाकार शाहले शक्तिशाली तरिकाले कागजमा उतार्नु भएको छ। शून्यलाई सुनको मालामा प्रस्तुत छ कथाकार महेश विक्रम शाहले लेख्नु भएको कथा बेड नम्बर 99। म अस्पताल भर्ना भएको दोस्रो दिन मेरो क्याबिनमा आएको थियो। ऊ म बसेको केबिन डबल बेडको थियो। बेड नम्बर 98 म सुतिरहेको थिएँ भने बेड नम्बर 99 खाली थियो। ऊ त्यही खाली बेड नम्बर 99 उम्मेदवार बनेर आएको थियो। दुईतिरबाट दुईटी आइमाईले समातेका थिए उसलाई र ऊ आफ्नो खुट्टा लतारेर बिस्तारै अघिल्तिर घस्रिरहेको थियो। उनीहरूका पछाडि अन्य व्यक्ति थिए, टाई सुट र अन्य मेकअपमा सजिएका। तिनीहरूको पछाडि पनि एउटा साधारण व्यक्ति थियो जसले एउटा झोला र ओढ्ने ओछ्याउने सामान बोकेको थियो, सायद नोकर होला। म आफ्नो बेडमा उत्तानो परिरहेको थिएँ। ऊ पनि उसको बेडमा उत्तानो पर्यो। उत्तानो परेको परे हामीले एक अर्कालाई छड्के दृष्टि दियौं। यति नै हाम्रो मौन परिचय थियो। उसँग आएकाहरू मध्ये एउटी आइमाई बाहेक सबै गइसकेका थिए। आइमाई करिब 40-45 वर्षकी भए पनि ऊ आफ्नो उमेरभन्दा निकै तरुणी देखिन्थे। समग्रमा उसको व्यक्तित्व अँध्यारोमा 81 बलेको बिजुलीको बल्ब झैं प्रतीत हुन्थ्यो। यो स्त्री त्यस बिरामी पुरुषकी को होली? अनुमानविहीन बनेको थिएँ म। उसकी स्वास्नी भनौँ भने त्यो पुरुष त्यस स्त्रीलाई उमेर, व्यक्तित्व र शारीरिक अवस्था कुनै पनि दृष्टिले सुहाउँदैनथ्यो, किनभने ऊ जीर्ण, जर्जर र भित्रबाटै मक्किएको मुढो झैँ प्रतीत हुन्थ्यो। स्वास्नी होइन भनौँ भने उसले त्यस रोगीलाई दिएको आदर, बोली वचन र व्यवहारले ऊ निजकी स्वास्नी होइन भने पूर्ण विश्वस्त हुन सकिँदैनथ्यो। तर मैले यस गुत्थीलाई गुत्थी नै रहन दिएँ। पहिलो दिन नै आफू परिचयको भोको भएको देखाउन चाहिन मैले। सोचे मेरो व्यक्तित्व पनि यही रोगी झैं जर्जर र मक्किएको त छैन। पेन नम्बर 99 तपाईँ के भएर भर्ना हुनु भएको? मैले उसमक्ष जिज्ञासा राखेँ। वाह, कति सुन्दर र अर्थपूर्ण छ यो नाम महाशय। ऊ मुस्कुराउँदै मतिर मुखातिब भयो। नाम कुन नाम? अचम्म मान्दै मैले सोधेँ। यही क्या त बेड नम्बर 99। जवाफले जिल्ला परेमा कति रहस्यमय र कौतुकमय छ यो नाम। यसपछिको अङ्क केवल शून्यमा विलीन हुन्छ, अर्थात् त्यसले पूर्णता पाउँछ वा सेचुरेसन पोइन्ट। मलाई यस्तै नामहरू, यस्तै अङ्कहरू र यस्तै प्रतीकहरू मनपर्छ। बेडमाथि झुन्ड्याइएको नम्बर प्लेट हेर्दै ऊ बुदबुदायो। मलाई ऊ दार्शनिक लाग्यो, तर दार्शनिक भएपछि बिमारी भएको हो वा बिमारी भएपछि दार्शनिक भएको हो वास्तविकता भने ठम्ब्याउन सकिनँ मैले, र ठम्ब्याउनु त्यति महत्त्वपूर्ण पनि थिएन मेरा लागि। म जस्तै एक रोगी थियो ऊ पनि, र यही नै मेरा लागि पर्याप्त थियो। म यहाँको परिचय पाउन सक्छु? उसप्रति निकै जिज्ञासु थिए म। मेरो परिचय? हाँस्यो ऊ र भन्यो, बेड नम्बर 99। होइन होइन, मैले त तपाईँको असली परिचय पो मागेँ त। म पनि त त्यही भन्दैछु, अस्पतालमा भर्ती भएको एउटा रोगीको असली परिचय उसको बेड नम्बर बाहेक अरू के हुन सक्छ र बेड नम्बर 98? उसले मेरो परिचय पनि बेड नम्बर 98 सीमित गरेको थियो। अब तपाईँको यो प्रथम अवसर हुनसक्छ महाशय। म त यहाँको मासिक पाहुना हो, तर अचम्म यो कुरामा छ कि मलाई जहिले पनि यही बेड वा यही नम्बर मनपर्छ। तसर्थ मैले यो बेड नम्बरलाई आफ्नो परिचयमा समाहित गरेको छु। उसको भनाईबाट ऊ कुनै गम्भीर रोगबाट पीडित व्यक्ति हो भन्ने कुरा आकलन गरे मैले र स्पष्ट हुनको लागि सोधे पनि, तपाईँ कुन रोगबाट पीडित हुनुहुन्छ? के त्यो कुनै गम्भीर रोग हो? मलाई त त्यस्तो लाग्दैन। मेरो विचारमा मलाई कुनै गम्भीर रोग छैन। मेरा परिवारका सदस्यहरू भने सोध्छन् कि मलाई कुनै गम्भीर रोगले आक्रमण गरेको छ। झुटा छन् तिनीहरू, र तिनीहरूभन्दा झुटा छन् यी डाक्टरहरू जो मेरो परिवारका सदस्यहरूले भने बमोजिम रोगको डिटेक्ट गर्ने गर्छन्। यसो भनिरहँदा ऊ हाँफिरहेको थियो। हाँफेको हाँफै ऊ खोक्न थाल्यो र खोकेको खोके गरिराख्यो। नर्सले आएर तरल औषधि खुवाएपछि मात्र शान्त भएर बेडमा निढाल भयो। ऊ खोकिरहेको बेला उसको अनुहारको परिवर्तित रङ र शरीरको थर्काहटले मेरो आङ सिरिङ्ग सिरिङ्ग भइरहेको थियो। मैले केही समयसम्म हेरिरहे उसको अनुहार। हावा खुस्किएर पिच्किएको फुटबल झैँ थियो त्यो अनुहार, किनभने मलाई पनि लाग्यो उसको परिवारले उसको बारेमा जे भनेका थिए ती सही थिए, तर ऊ भने झुटो बलिरहेको थियो। त्यसपछि म उसको बारेमा नाना थरीका कल्पना गर्दै निधाएँ। खासमा यो थरी थरीका ट्याब्लेटहरू चाहिँ के को लागि दिनुहुन्छ मलाई तपाईँ? ऊ औषधि खुवाउन आएकी नर्ससँग झोक्किरहेको थियो। बिहानी पख नर्स हामी दुवैलाई औषधि खुवाउन आएकी थिए। यी तपाईँकै लागि त हुन् नि सर, तपाईँको रोग निदानका लागि यी औषधिहरू खानु एकदम जरुरी छ, बुझ्नुभयो त? स्निग्ध मुस्कान छोड्दै नर्सले जवाफ दिए। मेरो रोगको निदान? मलाई के रोग लागेको छ र यसरी जबरजस्ती चक्की र क्याप्सुल कोच्याउँदै हुनुहुन्छ तपाईँ? ऊ अचानक नर्ससँग भड्कियो। तपाईँलाई कुनै गम्भीर रोग लागेकै छैन। कहाँ गम्भीर रोग लाग्यो भनेका छौँ र हामी? वातावरणका कारण उत्पन्न केही बाह्य खराबी मात्र हो, र ती खराबीहरू हटाउन यी चक्कीहरूको सेवन आवश्यक छ, बुझ्नुभयो त? खान्नमा यी चक्कीहरू जुनसुकै किसिमबाट भए पनि तिमीहरू मेरो खराबी मात्र देखाउन चाहन्छौ। उसले आफ्नो हातले नर्सको हातमा झट्का दियो। औषधिका चक्कीहरू कोठाभरि छरिए। उसको यो व्यवहारले नर्सलाई किङ कर्तव्य विमोड बनाइदियो। ऊ फरक्क फर्किएर कोठाबाट बाहिरिए। दिउँसो उसको परिवारका सदस्यहरू आए। त्यस सानो भिडमा त्यो रूपवती स्त्री पनि थिए जसलाई मैले उसकी स्वास्नीका रूपमा अनुमान गरेको थिएँ। ऊ हडबडाउँदै उठ्यो। उसले हाँसेर स्वागत गर्यो तिनीहरूलाई र आफू स्वस्थ भएको देखाउन खोज्यो। होइन, तपाईँले औषधि किन नखाएको? त्यो रूपवतीले रिसाएको स्वरमा भने। औषधि? मैले कुन औषधि खाइनँ र, खाछु त सबै। यसो भनिरहँदा उसको स्वर नर्ससँग बोले जस्तो थिएन। आवाज अत्यन्त मसिनो थियो र बोल्दा आफ्नो दृष्टि लुकाउने प्रयत्न गर्दै थियो। नर्सले त भन्दै थिइन् त, आज बिहान सबै औषधि हुत्याइदिनु पऱ्यो तपाईँले। त्यो स्त्रीले उसको बेडमा बस्दै भने। केही पनि बोलेन ऊ, केवल उल्टे कोल्टे परिराख्यो। तपाईँ हामीलाई यस्तो भिन्न दुःख नदिनुहोस् न भने। यसो भनिरहँदा स्त्रीका आँखामा आँसु टिल्पिलाइरहेका थिए। मैले कसैलाई पनि दुःख दिएको छैन र मेरो कारणले कोही दुखी हुनु पनि पर्दैन। शून्यमा हेर्दै जवाफ दियो उसले। किन दुखी हुनु पर्दैन हामी? म तपाईँकी पत्नी होइन। आँसुको धर्सोले अब गाला चुम्न थालेको थियो। पत्नी? ऊ बेस्कन हाँस्यो र हाँस्न हाँस्दै फेरि खोक्न थाल्यो। खोक्दा खोक्दै उसको अनुहार विरूप भयो र हावा फुस्किएर थेप्चिएको उही फुटबल झैँ देखिन थाल्यो। उसको त्यो अवस्था देखेपछि उसकी पत्नीसँग आएका अन्य व्यक्तिहरू उसलाई एक्लै छोडेर हिँडेका थिए। मेरो अनुमान सही निस्कियो। त्यो स्त्री बेड नम्बर 99 की पत्नी नै थिए। मेरी श्रीमती झैँ रूपवती छ त्यो पनि। मेरो मानस पटलमा आफ्नी स्वास्नीको अपूर्व सौन्दर्य प्रकट भयो, तर त्यो सौन्दर्यको अनुभूति हुनुभन्दा पहिले नै मेरो मनको नदीमा घृणाको भेल उर्लेर आयो र मैले आफ्नो ध्यान विश्रृङ्खलित गरेँ। रुमालले आफ्नो आँसु पुस्दै ऊ लोग्नेको तकिया नजिकै बसेर आफ्ना औँलाहरूले उसको कपाल खेलाइरहेकी थिए। ऊ घरिघरि आफ्नो कपालबाट उसको हात हटाउने असफल प्रयास गरिरहेको हुन्थ्यो। म भने सुते झैँ गरी तिनीहरूको वार्तालापतिर आफ्नो कान लगाइरहेको थिएँ। तपाईँ मप्रति यस प्रकारको तुच्छ व्यवहार किन गर्नुहुन्छ सधैँ? नारीको करुण स्वर गुन्जिएको थियो। मैले के गरेर तिम्रो म प्रतिको व्यवहार भन्दा तुच्छ व्यवहार त गरेको छैन नि मैले। बेड नम्बर 99 यसरी बोलेको थियो।
मैले कहिले तपाईँ प्रति तुच्छ व्यवहार गरे?
स्त्री अझै पनि गिडगिडाइराखेकी थिइन्। मसँगका तिम्रा सम्पूर्ण व्यवहारहरू छन् नि नक्कली हुन्, आडम्बरी हौ तिमी आडम्बरी, र तिम्रा यी सम्पूर्ण नक्कली व्यवहारहरू मेरा लागि तुच्छ छन्।
किन, कसरी नक्कली भए मेरा व्यवहारहरू?
रुँदै सोधे उसले। तिम्रो जीवनशैली हेर, तिम्रो जीवनशैली सधैँ मेरो इच्छा विरुद्ध लक्षित छ।
जाऊ
आफ्नो इच्छा अनुसार गर, तिमी मेरो तर्फबाट स्वतन्त्र छौ।
यसो भनिरहँदा उसको स्वरमा रोष होइन दुःख झल्किरहेको थियो।
यही त म बुझ्न सक्दिनँ नि, मेरा लागि स्वतन्त्रताको उद्घोषण गर्ने तपाईँ मेरो स्वतन्त्रता देखेर किन तर्सिनुहुन्छ?
किन एक घरपालुवा पन्छी झैँ घरको पिँजडाभित्रै कैद गर्न चाहनुहुन्छ तपाईँ मलाई? कि मेरा स्वतन्त्र आकाङ्क्षाहरू छैनन्?
उसको रुवाई फेरि चर्किँदै थियो। बल्ल बल्ल अहिले तिमी आफ्नो वास्तविक अवस्थामा देखा परेकी छौ। तिम्रा ती स्वतन्त्र आकाङ्क्षाहरूले नै तिमीलाई पथभ्रष्ट बनाएका छन्, र तिम्रो पथभ्रष्टताबाट नै म तनावग्रस्त बनेको छु सधैँ।
यसो भन्दै ऊ जोड जोडले कराउन थाल्यो। उसको स्वरमा पुरुषत्वको हाँक थियो भने अर्कोतिर आफ्नो दयनीय र जर्जर अवस्थाप्रति अनभिज्ञ पनि थिएन।
म पथभ्रष्ट? जुन मान्छे आफ्नो पथभ्रष्टताबाट आज अनेकौं रोगले भित्रभित्र चपाइएर मक्किसकेको छ, जो आज आफ्नो कारणबाट विभिन्न रोगको दास बनेर मृत्युशय्यामा तडपिरहेको छ, उही भन्दैछ त पथभ्रष्ट होस्? यो कस्तो विडम्बना!
उसकी पत्नी बोली।
शशि शशि,
ऊ बेसकरी चिच्यायो।
मलाई के रोग लागेको छ? एउटै रोग छ मसँग, त्यो हो रक्सीको नसा। तर तँलाई लागेको र तैँले पालेका रोगहरू अनगिन्ती छन्, बुझिस्? तेरो यो नाङ्गो सौन्दर्य भित्रभित्र कुहिएको फर्सीको सौन्दर्य मात्र हो, थाहा छ क्या तँलाई?
यसो भनेर ऊ फेरि खोक्न थाल्यो र खोकिरह्यो। उसको खोकाई नसकिएकोले म निन्द्राबाट बिउजेजै गरेर उठेँ। मेरो जिउ पसिनाले नेत्रोक्क भएको थियो र शरीर लगलग काँपिरहेको। मैले आश्चर्यचकित हुँदै ती दम्पतिलाई हेरेँ। मेरा आँखामा थुप्रै प्रश्नहरू खडा थिए। ऊ खोक्दै हातले आफ्नै स्वास्नीलाई जाने इसारा गरिरहेको थियो। मैले स्त्रीको अनुहार हेरेँ। ओहो, मेरी पत्नीको झैँ कति मिल्दो जुल्दो छ उसको अनुहार पनि। म छक्क परे। उसको अनुहारमा संसारको सम्पूर्ण दुःख समेटिएको थियो। के थिएन उसको अनुहारमा? दुःख, व्यथा, वेदना, चित्कार, हिक्का, निराशा र थियो आँसु। के मेरी पत्नीको अनुहारमा पनि यी दुःखहरू विद्यमान छन्? मनमनै चिन्तन गर्न थाले म जति जति पत्नीको चिन्तन गर्न थाले त्यति त्यति मेरो शरीर थाकेको अनुभव भयो। मलाई बेड नम्बर 99 सहारा दिन उठेको म उछ्यानमा लम्पसार परे।
हामी लोग्ने स्वास्नीको वार्तालाप सुनेर तपाईँलाई अचम्म लाग्यो होला, छैन त? बेड नम्बर 98
स्वास्नी बाहिर गइसकेपछि ऊ मतिर मुखातिब भयो।
छैन, त्यस्तो त केही छैन,
जवाबमा मैले यति मात्र भने। तर मलाई लागिरहेको थियो गल्ती यसैको हुनुपर्छ, किनकि मैले उसकी स्वास्नीको क्लान्त अनुहार बिर्सन सकिराखेको थिइनँ।
सुन्नुभयो त सबै कुरा तपाईँले, होइन? मभन्दा कम रोगहरू त छैनन् नि मेरो स्वास्नीलाई, देख्नुभयो होइन तपाईँले?
उसले भन्यो।
होइन, किन, के भयो र तिनलाई?
मैले यति मात्र सोधेँ।
अब के भएन भन्नुहोस् न, के भएन भन्नुहोस्?
खाना यति खान्छ के भन्छ, अल्सरले पेट फुल्छ भन्छ, अनि त्यसको ठिक नाभि मुनतिर अपरेसन गरेको एउटा लामो न लामो दाग छ, पाछै घरको अपरेसन गरेकी छ उसले, बुझ्नु?
आफ्ना आँखा ढोकामा केन्द्रित गर्दै उसले यति मात्र भन्यो। मैले सोधेँ,
पाठे घरको अपरेसन किन?
खै किन
भन्नेहरूले यसले बच्चा फाली भन्छन्, अरूहरूले सुनाउँछन्।
बच्चा? कसको बच्चा? वार्तालापको निरन्तरता बीच प्रश्न तेर्सियो मबाट।
खै कसको बच्चा?
तर मलाई यति चाहिँ थाहा छ, त्यो मेरो बच्चा चाहिँ होइन।
तपाईँको होइन रे?
तपाईँको चाहिँ किन होइन?
किनकि म बच्चा जन्माउन लायक छैन।
उसको कातर स्वर गुन्जियो। ओहो, भिड नम्बर 99 यो के भनिरहेछ? कहीं यो मेरो उपहास त गरिरहेको छैन, कहीं उसलाई मेरो सम्पूर्ण इतिहास त थाहा छैन, के यो मेरो डुप्लिकेट बोलिरहेको हो अथवा यो पात्र मात्र एक संयोग हो? मेरो मस्तिष्कमा एक्कासी उथल पुथल मचिन्छ।
सुन्नुभयो, भिड नम्बर 98, धेरै नभनौ, अब म एउटा मात्र रोगको नाम भन्छु जुन सुन्दा तपाईँलाई अचम्म लाग्नेछ।
ऊ फेरि खुसखुसायो। के रोग हो त्यस्तो?
मेरो स्वर काँप्यो। मेरी श्रीमतीलाई हिस्टेरिया छ, यौन कि भोकी छेउ, बुझ्नुभयो त?
ओहो, के सुन्नु परिरहेको छ मैले? हरक्क ज्वरो बढेर आउँछ मेरो शरीरमा,
र यही कारणले मैले रक्सी पिउन थालेँ। अब हेर्नुहोस्, यही रक्सीले मलाई पिइरहेछ, र मेरो यति एउटा मात्र रोग हो रक्सी।
उसले यसो भनिरहँदा मलाई लाग्यो ऊ यहाँ मेरो नजिक छैन। यो स्वर कहीँ सुदूरबाट आइरहेको थियो र उसको यो चिसो स्वरले मेरो सम्पूर्ण अस्तित्वलाई नै झकझक्याइदिएको थियो। बेड नम्बर 99 बाथरुमभित्र पसेको थियो। बाथरुमभित्र पसेपछि सितिमिति ऊ निस्कदैनथ्यो र निस्केपछि लगातार बोलेको बोले हुन्थ्यो। आश्चर्य लाग्छ मलाई, उसको यो बानी पनि मेरै प्रतिरूप थियो। उसकी श्रीमती जो आफ्नो लोग्नेको बेडमाथि बसिरहेकी थिए, मतिर फर्किँदै बोली,
अनि तपाईँले चाहिँ के भएको नि?
खै, मलाई नै थाहा छैन मलाई के भएको। मेरो जवाफले उसले आश्चर्यचकित भएर हेरी।
खै, तपाईँले त जुन रोग भए पनि कुनै गम्भीर रोग लागे जस्तो त लाग्दैन मलाई, तपाईँ त स्वस्थ देखिनुहुन्छ।
मलाई प्रष्ट थाहा थियो ऊ मलाई सान्त्वनाका शब्दहरू सुनाइरहेकी थिए, नत्र मेरो अवस्था उसको लोग्नेको भन्दा राम्रो पक्कै पनि थिएन।
महाशय, म एक दुखी आइमै हुँ, तपाईँ मलाई एउटा सानो सहयोग गर्न सक्नुहुन्छ?
उसले अनुनयात्मक स्वरमा भने, भन्नुहोस् न, के सहयोग चाहनुहुन्छ तपाईँ मबाट? म उसप्रति सदा सहयुक्त बन्न खोजेँ।
हेर्नुहोस्, मलाई लाग्दैन मेरो पति नराम्रो व्यक्ति हो, तर उसमा निहित एउटा ग्रन्थिले यो सब गराइरहेको छ।
एउटा ग्रन्थिले? के ग्रन्थिले भन्नुहोस् त? म प्रति हरेक कुरामा सशङ्कित छु, मेरा हरेक व्यवहारलाई शङ्काको दृष्टिले हेर्छु, तैपनि म उसलाई माया गर्छु। मेरो मायालाई पनि नाटक सम्झिन्छ। अनि उसकी पत्नीका आँखा भरि टम्म आँसु भरिसकेको थियो। मलाई लाग्यो मेरी पत्नी नै मेरो अगाडि उभिएर आफ्नो वकालत गरिरहेकी छे, आफू असल हुनुको सफाई दिइरहेकी छे। यस अनुभूतिले मात्र पनि मेरो मन कठोर हुँदै गयो। किन शङ्का गर्छ त उसले तपाईँलाई, भन्नुहोस् त? किनकि ऊ आफै शङ्काको घेराभन्दा टाढा छैन। जीवनभर प्रत्येक विषयमा उसले मलाई विश्वासघात गरेको छ। उसको हातबाट नहुने कामहरू पनि भएका छन्। आफूले गरेको कार्यप्रति उसमा पश्चातापको भाव छ। उसको मन कमजोर छ, तसर्थ आफूले गरेका गलत क्रियाकलापप्रति पश्चातापको भावना भए पनि ऊ आफूलाई दोषी मान्न चाहँदैन र यसको क्षतिपूर्तिका रूपमा आफ्नै स्वास्नीलाई दोषी देख्ने मनस्थिति पालेर बसेको छ। यो ऊ सोच्छ, उसले मलाई जुन विश्वासघात गर्यो मैले पनि उसलाई त्यही गरिरहेकी छु। ऊ ठान्छ उसले जे जति अनैतिक कार्यहरू गरेको छ मैले पनि ती कार्यहरू गरेँ होला। त्यसैले उसको आफ्नो मनभित्र शङ्काको ग्रन्थि पालेको छ र त्यही शङ्काका कारण उसले आफ्नो जीवन र समग्रमा मेरो जीवनलाई समेत किरा फट्याङ्ग्राको जीवन जति पनि ठान्दैन। उसकी स्वास्नीले यसरी भावपूर्ण रूपमा आफ्ना कुराहरू राखे। मैले सोधेँ उसलाई, तपाईँ खासमा किन यस्तो ठान्नुहुन्छ भन्नुहोस् त?
हजुर, किन यस्तो भने कस्तो भन्न खोज्नुभयो तपाईँले? यही कि तपाईँले भन्नुभयो नि, तपाईँले उसले विश्वासघात गरेको छ, तपाईँले गर्नुभएको छैन, तपाईँलाई किन यस्तो लाग्छ?
मेरो प्रश्न सुनेर ऊ अवाक भइहानेर उसले क्लान्त अनुहारले मेरो मुखाकृति निहालेर भने, किनकि मैले उसलाई विश्वासघात गरेकै छैन, अनि म त उसलाई अझ पनि त्यति नै माया गर्छु जति विवाहका सुरुका दिनहरूमा उसलाई माया गर्थे।
तपाईँले अहिले जुन कुराहरू भन्दै हुनुहुन्छ नि, त्यो त तपाईँको श्रीमानले पनि भन्छ।
मेरो जवाब सुनेर उसको आँखामा एउटा चमक देखियो। उसले पनि भन्छ? उसले के भन्छ? उसले के
मलाई माया गर्छु भन्छ? ऊ यसरी प्रश्न गरिरहेकी थिए, मानौ कुनै प्रेमिका आफ्नो प्रेमीबाट प्रेमको पहिलो प्रस्ताव सुन्ने अपेक्षामा आतुर भएकी होस्। उसले त्यसरी प्रश्न राखे। उसले के भन्छ भने, तपाईँले उसलाई विश्वासघात गर्नुभएको छ र त्यो पीडा सहन नसकेर ऊ यो अवस्थामा आइपुग्यो, त्यसो भन्छ त ऊ त? यसो भनेर प्रतिक्रिया बुझ्ने उद्देश्यले मैले उसको आँखामा हेरेँ। उसको आँखामा मैले यस्ता भावहरू देखेँ जुन भावहरू सर्पको मुखमा परेको भ्यागुताको अनुहारमा देखिने गर्छ। उसका ती जङ्गली तलाउ झैँ आँखाहरूमा भय, निराशा, कुण्ठा र उत्पीडनका छालहरू दृष्टिगोचर भइरहेका थिए। म वास्तवमा दुखी आइमै हुँ महाशय। मैले जति प्रयास गरे पनि ऊ मलाई कहिले विश्वास गर्दैन। तर मलाई के विश्वास छ थाहा छ? ऊ मलाई जति अविश्वास गर्नेछ त्यति नै आफूले गरेको विश्वासघातको पीडाबाट ऊ झन्झन आफूलाई निरीह र असहाय पाउनेछ। यो मेरो आत्मविश्वास हो कि
क्यो? के हो तिम्रो आत्मविश्वास?
उसकी स्वास्नीले वाक्य पूरा गर्न पाएकी पनि थिइन। बेड नम्बर 99 बाथरूमबाट बाहिर निस्केर सोध्यो। ऊ आफ्नी पत्नीतिर उन्मुख भएको थियो। उसले निरीह दृष्टिले मलाई हेर्दै जवाफमा भने, मेरो आत्मविश्वास यही हो कि तपाईँ छिट्टै ठिक भएर घर फर्किनुहुनेछ, बुझ्नुभयो? स्वास्नीले यसो भन्दा उसले भ्रमपूर्ण हाँसो हाँसेको थियो। उसको हाँसोले जनाउँथ्यो ऊ आफ्नी पत्नीको विश्वासको उपहास गरिरहेको थियो। उसको यस व्यवहारबाट मलाई पहिलो पटक उक्त आइमाई प्रति सहानुभूति जागेको थियो र बेड नम्बर 99 प्रति मनमा नै रिस उठेको थियो। राति औषधि खुवाइसकेपछि उसले मलाई सोध्यो, होइन मेरी स्वास्नीले तपाईँसँग म विरुद्ध के त्यस्तो राग लापेर गए जसका कारण तपाईँ ऊ गएदेखि मसँग एक शब्द पनि बोल्नु भएको छैन? मैले उसलाई हेरेँ। शङ्कालु नजरले हेरिरहेको थियो ऊ मलाई। म एउटा कुरा सोधौँ तपाईँलाई, तपाईँसँग के प्रमाण छ जसका आधारमा तपाईँ आफ्नी पत्नीलाई दोष दिइरहनु भएको छ? एक्कासी सोधिदिएँ मैले। मैले सोचेको थिएँ यो प्रश्नबाट ऊ अत्तालिएला र आफ्ना आँखा झुकाएर दोष दिनुका आधारहरू खोज्ने प्रयत्न गर्ला। तर उसले ठट्ठडै मतिर हेरेर जवाफ दियो, आधार? सबभन्दा ठुलो आधार त मै हुँ, बुझ्नुभयो त? तपाईँ कसरी? हेर्नुहोस् बेड नम्बर 98, मलाई यस्तो लाग्छ जुन कामहरू मैले गरेको छु नि ती कामहरू मेरी पत्नीले किन गर्न सक्दिन? काम? कस्तो काम? के कामको कुरा गर्दै हुनुहुन्छ तपाईँ? मेरो शरीरको रक्तचाप बढिसकेको थियो। हेर्नुहोस् बेड नम्बर 98, हामी दुवै स्वतन्त्र विचार राख्ने परिवारसँग सम्बन्ध छौँ। म आफ्नो युवाकालमा स्वतन्त्र रहेँ र वैवाहिक जीवनमा पनि मैले सदा स्वतन्त्र रहन खोजेँ। जब म युवा थिएँ नि, म सधैँ उच्च घरानाका राम्रा युवतीहरूद्वारा घेरिएको हुन्थेँ। त्यति बेला मेरो कति युवतीहरूसँग सम्बन्ध स्थापित भयो, त्यसको अभिलेख छैन मसँग। वैवाहिक जीवनमा पनि मैले आफ्नो स्वतन्त्रता कायमै राखेँ। हेर्नुहोस्, मैले आफ्नो पत्नीलाई पनि आफू जत्तिकै स्वतन्त्र छाडिदिएको थिएँ। तर मैले कहिल्यै आफ्नो वैवाहिक मर्यादा नाघेर अगाडि जान भने खोजिनँ। हेर्नुहोस्, वैवाहिक मर्यादा नाघेर, यसको मतलब? जस्तो कि मैले आफ्नो पत्नीलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पिएको थिएँ। ऊ जे चाहे त्यो खरिद गर्न सक्थे, खान सक्थे, लाउन सक्थे, खर्च गर्न सक्थे। म प्राय ठिक समयमा घर आउँथेँ। हेर्नुहोस्, हप्ताको एकपल्ट उसलाई बाहिर घुमाउन लैजान्थेँ। महिनाको अन्तिम सप्ताह हामी स्टार होटलमा डिनरमा जान्थ्यौँ। कहिलेकाहीँ डिस्को पनि गइन्थ्यो। तर त्यति हुँदा हुँदै पनि उसले मेरो विश्वासमाथि घात गरे। घात गरे मतलब? मतलब यही, उसले यी सुखहरू पर्याप्त लागेनन्। ऊ मेरो अनुपस्थितिमा नजाने को कोसँग घुम्न जान थाली। भन्न त ऊ भाइ हो भन्थे, साथी हो भन्थे, नातेदार हो भन्थे। म पनि आफ्नो व्यक्तित्व बढाउँछु, पढ्छु, कला सिक्छु, नृत्य सिक्छु, के भन्थे, पत्रकारिता सिक्छु, महिला अधिकार मञ्चमा सक्रिय हुन्छु, यस्तै भन्थे। तर यी सब देखावटी उपाय मात्र थिए। बेड नम्बर 99, तपाईँले कसरी थाहा पाउनुभयो कि यी सब देखावटी उपाय मात्र हुन्? भन्नुहोस् त। उसका कुराले म अधैर्य भइरहेको थिएँ। ऊ भने लगातार फतफताइरहेको थियो। मलाई कसरी थाहा हुँदैन? मलाई कसरी थाहा भयो भने,
मैले जुन महिलाहरूसँग सम्बन्ध गाँसेको थिएँ तिनीहरू पनि यिनै उपायद्वारा आफ्ना पतिहरूलाई उल्लु बनाउँथे, बुझ्नुभयो त? अनि पेज नम्बर 99, मेरो अनुहारमा यतिखेर चिटचिट पसिना आइरहेको थियो अनि यहाँसम्म त मैले पचाएकै थिएँ, तर त्यस बेला मेरो विश्वासमा ठुलो विस्फोट भयो जब उसले आफू गर्भवती भएको दुःखद समाचार मलाई सुनाए। यति भनेर उसले लामो न लामो सुस्केर छोड्यो। दुःखको समाचार? यो कसरी दुःखको समाचार हुन सक्छ? बेड नम्बर 99, त्यही त म भन्दैछु नि। बेड नम्बर 98, मैले अघि भनिनँ कि मलाई थाहा छ म यौन क्रीडामा सक्षम भए पनि बच्चा जन्माउन अयोग्य छु, तर यहाँ त हेर्नुहोस्, मेरी पत्नी गर्भवती भएकी छिन्। यो दुःखद नभएर के त सुखद समाचार हुन सक्छ? उसले आँखाभरि आँसु पार्दै मतिर मुन्टो घुमाएको थियो। पेन नम्बर 99, एउटा प्रश्न सोधौँ तपाईँलाई, तपाईँले कसरी थाहा पाउनुभयो कि तपाईँ बच्चा जन्माउन योग्य हुनुहुन्छ? पेन नम्बर 98, यो कुनै जटिल प्रश्नै होइन। मैले जति केटीहरूसँग शारीरिक सम्बन्ध स्थापित गरेँ तिनीहरूमध्ये कसैले पनि मलाई भनेनन् कि उनीहरू गर्भवती भएका छन्। अनि अर्को एउटा कुरा, विवाहेत्तर पनि मेरी एउटी साह्रै मनपर्ने प्रेमिका थिए, म उसलाई गर्भवती बनाउन चाहन्थे, उसको काखमा आफ्नो वंशको मुना खेलिरहेको देख्न चाहन्थे, तर लामो समयसम्म हाम्रो सम्बन्ध रहे पनि ऊ गर्भवती भएन। अन्तमा मलाई धुत्कार्दै भने कि तिमी बच्चा जन्माउन लायकै छैन। यति भनेर बेड नम्बर 99 लामो न लामो श्वास फेर्यो र सुस्केर हाल्दै अगाडि भन्यो, उता मेरी प्रेमिका त्यसो भन्छे, यता मेरो घरमा मेरी पत्नीको पेटमा बच्चा हुर्किरहेको थियो। योभन्दा ठुलो विश्वासघात अरू के हुन सक्छ र महाशय? त्यस दिनदेखि मेरो रक्सीको पेग यति बढ्यो कि जसलाई मैले थाम्नै सकिनँ, र अब यो अवस्थामा पुगिसकेको छु कि म यो गतिलाई थाम्न पनि चाहन्न। बोली नसक्दै ऊ यसरी खोक्न थाल्यो मानौ उसलाई लहरे खोकी लागेको होस्, तर म भने खोक्न चाहेर पनि सकिरहेको थिइनँ। मेरो खोकी घाँटीमा अड्किरहेको थियो, म छटपटाइरहेको थिएँ, म सोचिरहेको थिएँ कि सही कुन हो र गलत कुन। मेरो मन बल्छी भनेर आफैलाई बल्झाइरहेको थियो। दिन प्रतिदिन म आफूलाई मानसिक रूपमा असहाय पाइरहेको थिएँ। अर्को दिन बिहान उसको श्रीमान यानी बेड नम्बर 99 बाथरूमभित्र छिरेपछि हामीले फेरि वार्तालाप सुरु गर्यौँ। उसप्रति मेरो मनमा सहानुभूतिको लहर उठिरहेको थियो। उसको भावपूर्ण अनुहार र आँखामा टिलपिलाएको आँसुले स्त्रीप्रतिको मेरो पूर्वाग्रह क्रमशः भत्काइरहेको थियो। सुन्नुहोस् न एउटा कुरा, तपाईँले परपुरुषको संसर्गबाट गर्भ धारण गरेर आफ्नो पतिमाथि ठुलो विश्वासघात गर्नुभएको छ, हेर्नुहोस्, त्यसैको परिणाम हो कि तपाईँको पति आज पिरै पिरले मनभित्रभित्रै खोक्रो बन्दै गइरहेको छ। यसो भनिरहँदा मलाई लागिरहेको थियो कि म बेड नम्बर 99 पत्नीसँग होइन आफ्नै पत्नीसँग बोलिरहेको छु, त्यो पत्नी जसले आफ्नो पतिसँग विश्वासघात गरेकी छे। परपुरुषको गर्व उसले कसरी भन्न सके तपाईँसँग कि म दोस्रो पुरुषको गर्व बोकिरहेकी छु? हातले आफ्नो अनुहार छोपेर उसले रुँदै भने, अब त्यो त मलाई थाहा छैन, तर तपाईँको पतिको तपाईँ बाहेक अरू स्त्रीहरूसँग पनि सम्बन्ध रहेछ, त्यो उसैले भने, एकजनासँग त उसको अलिक लामै समयसम्म नियमित बसउठ पनि चल्यो रे, तीमध्ये कोही पनि उसको संसर्गबाट गर्भवती भएन, मात्र तपाईँ बाहेक। मेरो स्वरमा रोष झल्किरहेको थियो र उसले भन्छ कि एकपटक मात्र होइन, यो पनि दुई दुई पटक भयो। एकपटक त तपाईँले उसलाई थाहै नदिई बच्चा पनि फाल्नु भयो रे, र अर्को पटक भने तपाईँ समातिनु भयो, र तपाईँको पेटमा अहिले पनि बच्चा छ भन्छौ, के ऊ साँचो भन्दैछ? अब म तपाईँलाई के भनौँ यसबारेमा? भन्छन् शङ्काको कुनै औषधि हुँदैन, त्यसै गरी विश्वास नाप्ने पनि कुनै यन्त्र छैन। ऊ विदेश गएको बेला पिसाब थैलीको अपरेसन गराएको थिएँ मैले, जसलाई उसले बच्चा फालेको सम्झियो। दोस्रो कुरा, मैले उसको गर्भधारण गरेकोमा उसलाई शङ्का छ भने मलाई पनि ऊ आफ्नो बाबुको छोरो भएकोमा शङ्का छ। ऊ पनि आफ्नै आमाको अवैध सन्तान हो र म त्यो अवैध सन्तानकी स्वास्नी हुँ। यति भनेर उसले मतिर हेरी आँसुमा डुबेका आँखाका नानीहरूमा यतिखेर ज्वालामुखी दन्किरहेको थियो। सरिता, जुरुक्क उठेर चिच्याएको थिएँ म र मैले स्टुलमा राखिएको ब्लड प्रेसर नाप्ने यन्त्र टिपेर भित्तामा हानेको थिएँ। मेरो मन झैँ त्यो यन्त्र पनि चकनाचुर भएर यत्र तत्र छरिएको थियो। यही बेला बेड नम्बर 99 हतारिँदै बाथरुमबाट बाहिर निस्कियो। मेरो अनुहार पसिनाले लतपतिएको थियो र अचानक मेरो श्वास प्रश्वास बढेको हुनाले म हाँफिरहेको थिएँ। बेड नम्बर 99 अवाक बनेर मलाई हेरिरहेको थियो, तर उसको मुखमा स्मित मुस्कान नाचिरहेको थियो। मलाई लाग्यो मैले लाख लुकाउन खोजे पनि उसले मेरो रोगको पहिचान गरिसकेको थियो। जब म सामान्य अवस्थामा आए उसकी पत्नी त्यहाँ थिइन, घर गइसकेकी थिए, तर ऊ भने मलाई एकोहोरो निहालिरहेको थियो। मलाई लाग्यो ऊ ममा देखा परेको आकस्मिक परिवर्तन बारे जान्न लालै थियो। भिड नम्बर 98 तपाईँले के भो 81 उत्तेजित पो हुनुभयो तपाईँ, उसले हतारिँदै सोध्यो मलाई।
यसले मलाई मेरी आमाको अवैध सन्तान भनेर भने।
यसले यसले मतलब कसले?
यहाँ त अहिलेसम्म तपाईँको घरबाट त कोही पनि आएको छैन। मलाई होइन, तपाईँले भने। उसले
उसले भने कसले त नि? कसले भन्यो?
तपाईँको श्रीमतीले।
मेरी श्रीमतीले के भन्ने त्यसले?
उसले भने कि यदि उसको पेटमा अवैध गर्भ छ भने तपाईँ पनि आफ्नै आमाको अवैध सन्तान हो रे, यो विश्वास छ उसलाई रे।
मेरो स्वर अब रुन्चे रुन्चे भन्न थाल्यो।
हे त्यसो भने?
यति भनेर ऊ हाँस्यो, मरी मरी हाँस्यो। म भने अवाक बनेर ऊ हाँसेको हेरिरहेको थिएँ। कस्तो चेतनाहीन मानिस रहेछ यो, कुनै पनि संवेदना कुनै पनि भावनाले छुँदैन यसलाई। मैले उसकी पत्नीको आँसुले पोतिएको अनुहार सम्झिएँ, उसका आँखामा लुकेको अथाह व्यथालाई मनन गरेँ। मलाई त्यस स्त्रीका अगाडि यो मानिस झुटो जस्तो लाग्यो।
ए उसले त्यसो भए त्यसो भनेर गए बेड नम्बर 98
हो, म आफ्नै आमाको अवैध सन्तान हो, यो भन्दैमा के फरक पर्छ? मेरी आमा बेसिया हो, के फरक पर्यो? बेड नम्बर 98
बेड नम्बर 99
म जोडले चिच्याएँ। तपाईँ किन चिच्याइरहनु भएको छ महाशय?
किनकि तिमी मलाई अपमानित गरिरहेका छौ।
कसरी कसरी मैले तिम्रो अपमान गरेँ? तिमी मेरो आमालाई गाली गरिरहेका छौ।
मैले तिमीले आमालाई गाली गरेको छैन,
गरेको छैन मैले गाली।
त्यसो भए तिमी मेरा पिताको बेइज्जत गरिरहेका छौ।
अह त्यो पनि म मान्दिनँ।
र तिमी मेरी पत्नीलाई विभिन्न प्रकारले विषय साबित गर्न खोज्दैछौ बेड नम्बर 99।
बेड नम्बर 98 तिमी होसमा आऊ हेर, मैले तिम्री पत्नीलाई होइन मेरी आफ्नै पत्नीलाई वेश्याको उपमा दिएको छु, बुझेनौ के?
तर बेड नम्बर 99 तिमी आफ्नै पत्नीको बहानामा मेरी पत्नीमाथि आक्षेप लगाइरहेका छौ।
यसो भनिरहँदा म पागल जस्तो पनि कराइरहेको थिएँ।
हुन सक्छ बेड नम्बर 98 हुन सक्छ, मेरा कार्यहरूको प्रतिरूप मेरी पत्नी हुन सक्छ भने मेरो प्रतिरूप तिमी किन हुन नसक्नु? म जस्तै रोगी रहेछौ तिमी पनि बेड नम्बर 98, र म जस्तै मक्किएको मुडो चाहिँ ढल्ने छौ तिमी पनि एक दिन, बुझ्यौ के?
मेरो अवस्था देखेर ऊ खुसी भइरहेको थियो।
बेड नम्बर 99 म तिम्रो प्रतिरूप होइन, तिम्रो प्रतिरूप म होइन, बुझ्यौ?
अनि बेड नम्बर 98 के तिमी आफ्ना आमा बाबुको अवैध सन्तान पनि होइनौ?
होइन होइन होइन, म अघि नै देखि त त्यही भन्दैछु।
के तिमी अवैध बाबुको अवैध छोरो पनि होइनौ?
होइन म।
अनि बेड नम्बर 98 के तिम्री स्वास्नीले पनि अवैध गर्भ बोकी कि होइन त?
होइन, त्यो पनि झुटो हो।
बेड नम्बर 98 होसमा आऊ तिमी, यदि तिमी पनि म जस्तै रोगी हौ भने तिमीले विश्वास गर्नुपर्छ कि तिम्री पत्नीले पनि अवैध गर्भधारण गरेकी छे, बुझ्यौ के?
बेड नम्बर 99 तिम्रो रोग र मेरो रोगमा फरक छ, तिमी मात्र भ्रममा छौ, मेरी पत्नीको गर्भ मेरो आफ्नै हो, त्यो गर्भ अवैध होइन।
यसो भनिरहँदा म उत्तेजित थिएँ, मेरा मांसपेशीहरूमा संकुचन र फैलावट भइरहेको थियो, मेरो मुटुको धड्कन बढेको थियो, नाडीको गति तीव्र बढेर अनुहार रक्तिम भइरहेको थियो। मेरो शरीर यति हलुङ्गो भइरहेको थियो कि म सिमलको भुवा बनी उडिरहेको थिएँ, ऊ भने क्वाँ क्वाँ रोइरहेको थियो।
तर म भने कसैलाई विश्वास गर्न सक्दिनँ बेड नम्बर 98, सबैले विश्वासघात गरेका छन् मलाई।
ऊ रुँदै करायो, बेड नम्बर 99 बेड नम्बर 99 तिमी मात्र शङ्काको ग्रन्थी पालेर बसेका छौ, तिमीले मात्र विश्वासघात गरेका छौ, तर तिमीलाई कसैले विश्वासघात गरेका छैनन्, न तिम्रो पिता, न तिम्री माता, न त तिम्री पत्नी। यति कुरो पनि किन बुझ्दैनौ तिमी? उसले मेरो भनाइप्रति आश्चर्य प्रकट गर्दै मलाई हेर्यो र भन्यो, तिमी यो के भन्दैछौ बेड नम्बर 98? के मैले पनि आफ्नी पत्नीलाई विश्वास गर्नुपर्ने? त्यो पत्नी जसले अवैध। उसले पुरा वाक्य भन्न नपाउँदै मैले चिच्याएर भने, बेड नम्बर 99, तिम्री पत्नीलाई तिमी त्यति नै विश्वास गर जति तिमी आफ्नी आमालाई विश्वास गर्छौ। तिम्री पत्नीलाई तिमी त्यत्तिकै विश्वास गर जति तिम्री पत्नीले तिमीलाई विश्वास गर्छिन्। बेड नम्बर 99, तिमी जस्तै रोगी हुँ म पनि। तिम्रो रोग र मेरो रोगमा केही भिन्नता छैन। यदि म आफ्नी पत्नीलाई विश्वास गर्न सक्छु भने के तिमी गर्न सक्दैनौ? तिमीले नै भनेका थियौ कि म तिम्रो प्रतिरूप हुँ, के तिमी मेरो प्रतिरूप बन्न सक्दैनौ? म यसरी बोलिरहेको थिएँ मानौ म मनोविज्ञानको एक अनुभवी शिक्षक हुँ र ऊ मेरो विद्यार्थी जसलाई म आफ्नो अनुभव सुनाइरहेको थिएँ। बेड नम्बर 99, म अहिले यस अनुभूतिबाट मात्र पनि आफूलाई कति सुखी र समृद्धशाली महसुस गरिरहेको छु कि मेरो हृदयमा आफ्नी पत्नीप्रति मायाका जुनकिरीहरू टिलपिल टिलपिल गरिरहेका छन्। म अहिले नै उडेर आफ्नो घर जान चाहन्छु र आफ्नी पत्नीको काखमा शिर राखेर उसको गर्व सुमसुम्याउन चाहन्छु। मेरो अनुहार खुसीले प्रफुल्ल भइरहेको थियो। मैले हर्ष र उमङ्गको लहरमा बेड नम्बर 99 हेरेको थिएँ। ऊ भने मस्तसँग आफ्नो बेडमा सुतिरहेको थियो। बिहान मैले आँखा उघारे। मेरो लागि यो सुनौलो बिहानी थियो। जब मैले चारैतिर दृष्टि फिजाएँ, मलाई यो देखेर हर्षको सीमा रहेन कि मेरी पत्नी मेरा सम्मुख खडा थिए। ऊ मायालु नजरले मलाई नै ताकिरहेकी थिए। सरिता, मैले उसलाई अँगालोमा बेरेँ र आँखा चिम्लिँदै भने, सरिता, हाम्रो यो बच्चा अब कहिले उत्रिन्छ यो धरतीमा? उसले लजाएर आफ्नो शिर मेरो छातीमा लुकाई।
बेड नम्बर 98, ल बधाई छ तपाईँलाई।
बेड नम्बर 99 को स्वर गुन्जी हो। मैले आवाज आएतिर हेरेँ। मेरो सामुन्ने सेतो कोट लगाएका दुईजना पुरुष र महिला उभिरहेका थिए। बेड नम्बर 99, तपाईँ? बेड नम्बर 99 सेतो कोट लगाएर उभिएको देख्दा म आश्चर्यचकित भएको थिएँ। मैले 99 नम्बरको बेडमा हेरेँ। बिस्तारामा खुजमुजिएको एउटा सिरक मात्र थियो। बेड नम्बर 98, उहाँ डाक्टर कर्णकान्त, यस अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ हुनुहुन्छ। सेतो कोट लगाएकी महिलाले मुस्कुराउँदै भनिन्। उक्त महिला पनि मलाई चिने चिने झैँ लाग्यो। अनि तपाईँ बेड नम्बर 99 कि श्रीमती होइन? मैले सोधेँ। म डाक्टर मोनिका, म डाक्टर कर्णकान्तको सहायक। उनी मुस्कुराउँदै बोलिन् र हामी अत्यन्तै खुसी छौँ बेड नम्बर 98 कि हामी तपाईँको मनोग्रन्थी चिरफार गर्न सफल भयौँ। यसो भनिरहँदा उनीहरू प्रफुल्ल देखिन्थे। म भने आश्चर्यचकित मुद्रामा पालै पालो दुवै डाक्टरलाई हेरिरहेको थिएँ, जो केही अघिसम्म मेरो बिरामीका सहयात्री थिए। थ्याङ्क यू डाक्टर, थ्याङ्क यू सो मच। सरिताले डाक्टरलाई आभार प्रकट गर्दै मतिर हेरी। उसका मायालु आँखाबाट मेरा लागि थुप्रै माया बर्सिरहेको थियो।
आजको कार्यक्रम यही सकिन्छ। आशा गर्छौ आज प्रस्तुत कथा र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, यस कार्यक्रमको पब्लिसिटी पार्टनर TBI ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।